तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
नमस्ते, एसबीएस नेपालीको यो अर्को प्रस्तुतिमा स्वागत छ। म सुनिता पोखरेल। पोडकास्टमा वा एपमा अटोप्ले अन गरेर सुनिरहनु भएको छ भने एसबीएस नेपाली पोडकास्टको यो श्रृङ्खलामा पालो भएको छ अस्ट्रेलियाको नेपाली समुदायका बारेमा चर्चा गर्ने। अस्ट्रेलिया भ्रमणमा रहेका नेकपा एमालेका संघीय सांसद योगेश भट्टराईले सिडनी, मेलबर्न, क्यानबरा, एडलेड लगायतका शहरहरूमा नेपाली समुदायसँग भेटघाट गरेका छन् र श्रोताहरू अस्ट्रेलियाको नेपाली समुदायमा के कस्ता समस्या छन् र नेपाल सरकारले ती समस्या सम्बोधनका लागि कस्तो पहल गर्न सक्छ, नेपाल र अस्ट्रेलिया बीच सिधै हवाई सम्पर्क हुने कुरा कता पुगिरहेको छ, साथै अस्ट्रेलियामा बस्ने नेपाली समुदायलाई नेपालसँग जोड्न नेपाल सरकारले के गरिरहेको छ, एसबीएस नेपालीको यो श्रृङ्खलामा हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौ। र सांसद योगेश भट्टराईसँग कुराकानी गर्दै हुनुहुन्छ सहकर्मी सपना फुयालले। हामी तपाईँलाई जानकारी दिन चाहन्छौ कि यो कुराकानी नेपालमा केही दिन अघि आएको बाढी भन्दा अगाडि रेकर्ड भएको हुनाले यो अन्तर्वार्तामा हामीले भट्टराईसँग उक्त विषयमा कुराकानी गरेका छैनौं र श्रोताहरूलाई हामी यो पनि जानकारी दिन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि सम्हाल्नु भएको थियो।
मैले चाहिँ सन् 2017 1920 भनेको करिब 15 महिना, 18 to 19 15 महिना जति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको थिएँ। पर्यटन मन्त्रालय नेपालमा हाम्रो आर्थिक विकासको मुख्य आधार पर्यटन हो भनेर हामीले भनेका छौँ, त्यो यथार्थ पनि हो। प्रकृति र संस्कृति, पर्यटन भनेपछि प्रकृति र संस्कृति हुन्छ, त्यो दुइटैलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने काम त्यो मन्त्रालयले गर्छ। साथै सिभिल एभिएसन, नागरिक उड्डयन पनि त्यो मन्त्रालयमा पर्छ। विशेष गरिकन हाम्रा चाहिँ एयरपोर्टहरूको सञ्चालन, व्यवस्थापन, एयरलाइन्सहरूको अनुगमन, नियमन, अन्तर्राष्ट्रिय क्षेत्रमा हवाई उड्डयनसँगको कनेक्टिभिटी लगायतका विषयहरू चाहिँ त्यसले गर्छ। र समग्रतामा यी तिनवटा काम गर्ने गरी त्यो मन्त्रालय खडा भएको हो। 15 महिना मैले त्यहाँ काम गरेँ।
आज पर्यटन दिवस पनि हो, होइन, विश्व पर्यटन दिवस पनि भएको छ। अब तपाईँले आफूले पहिला यो नागरिक उड्डयन पनि पर्यो भनेर भन्नुभयो, होइन, अस्ट्रेलियादेखि नेपाल जोड्ने सिधा हवाई सम्पर्क आउँछ आउँछ भन्ने कुराहरू धेरै लामो समयसम्म चलि पनि रहेको थियो, अहिले पनि चलि पनि रहेछ, होइन। प्लेन चाहिँ कता पुगेर अड्किरहेको कि प्लेन किन आएन?
एकदमै जेन्युन प्रश्न गर्नुभयो तपाईँले, खुसी लाग्यो, धन्यवाद छ। पहिला त अस्ट्रेलिया र नेपालको बिचमा यो हवाई सम्झौतै भएको थिएन। यो 2019 भयो, जति बेला म मन्त्री थिएँ र क्यानाडामा हाम्रो आइकाओ भन्छ, अन्तर्राष्ट्रिय सिभिल एभिएसन अर्गनाइजेसन, इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसन, त्यसको महासभामा म भाग लिन गएको थिएँ मन्त्रीको हैसियतले। र त्यहाँ चाहिँ अस्ट्रेलियाको उच्च तहको व्यक्तित्वहरू र नेपालको पर्यटन मन्त्रालयको कर्मचारी, उच्च तहको अधिकृतहरूको बिचमा सम्झौता गरेर हामीले हवाई सम्झौता त्यहाँबाट सुरु गरेका छौँ। त्यसपछि अस्ट्रेलिया र नेपालको बिचमा हवाई बाटोबाट पनि जोड्नुपर्छ भनेर हामी लाग्यौँ, किनकि एउटा त अस्ट्रेलियनहरू नेपालमा घुम्न जाने पर्यटनको हिसाबले पनि हामीलाई आवश्यक छ। अस्ट्रेलियनहरू मूलत हिमाल चढ्न जाने, लामो ट्रेकिङमा जाने, यस्तोमा उहाँहरूको बढी चाहना बुझिन्छ। अहिले हेर्ने हो भने वार्षिक 20-25 हजारभन्दा छैन, त्यो ठुलो सङ्ख्या होइन नेपालको लागि। कमसेकम पनि 2-3 लाख अस्ट्रेलियनहरूलाई नेपालमा लान सकियो भने त राम्रो हुन्थ्यो भन्ने एउटा हाम्रो सोचाइ। त्यसको निम्ति त यो हवाई कनेक्टिभिटी नै चाहियो, एउटा कुरा त्यो। दोस्रो चाहिँ अब नेपालबाट अस्ट्रेलियामा आउने नेपालीहरूको सङ्ख्या पनि हिजोभन्दा आज बढेको छ। कुनै बेला यो 200-300 थियो होला, आज झन्डै झन्डै 3 लाख नेपालीहरू छन्। त्यसो हुँदा एउटा दैनिक नभए पनि हप्तामा 2-3 फ्लाइट चाहिँ सजिलै अस्ट्रेलिया र नेपालको बिचमा हुनसक्छ भन्ने सम्भावना हामीले देखेका छौँ। कोभिड 19 को बेलामा केही उद्धार फ्लाइटहरू हाम्रो नेपाल वायुसेवा निगमले गर्यो। खुसीको कुरा हो कि अस्ट्रेलियाको एयरपोर्टमा नेपाली जहाज पहिलोपटक ल्यान्ड गर्यो, टेक्यो। त्यो हामी सबैको लागि खुसीको कुरा हो। मेलबोर्नमा पनि भएको थियो, सिडनीमा पनि भएको थियो, क्यानबेरामा पनि भएको थियो। तिनवटा एयरपोर्टबाट हामीले गएका थियौँ, 8-10 फ्लाइट भएको थियो। सम्भावना धेरै छ, तर दुर्भाग्यवश के छ भने नेपालसँग पर्याप्त जहाज छैनन्। र मैले 2020 भ्रमण वर्षको उद्घाटन गर्न आउँदा यहाँको सिभिल एभिएसनको माथिल्लो तहका अधिकारीहरूसँग भेट गरेको थिएँ। हाम्रो एम्बेसीले त्यसको व्यवस्थापन गरेको थियो र उहाँहरूलाई मैले यही कुरा भनेको थिएँ, हामीसँग पर्याप्त जहाज छैनन्, होइन, नेपाल एयरलाइन्ससँग वाइड बडी 2 मात्रै छ, न्यारो बडी 2 छ, न्यारो बडीले यहाँ उडान गर्न सक्दैन किनभने यो 13 प्लस उडान गर्नुपर्छ कन्टिन्युस। त्यसो हुँदा वाइड बडी नै चाहिन्छ, ठुलो जहाज चाहिन्छ, ठुलो जहाज जम्मा 2 छ। त्यसो हुँदा जहाजको सङ्ख्या नपुगेको कारणले हामीले त्यताबाट गर्न अलिकति गाह्रो छ। यहाँको कन्ट्रास्ट चाहिँ अलिकति रिपुटेड एयरलाइन्स हो, कन्ट्रास्टबाट चाहिँ गर्नु पऱ्यो भनेर मैले प्रस्ताव गरेको हुँ। त्यो बेला उहाँहरूले पोजिटिभली नै कुरा गर्नुभएको थियो। त्यसको लगत्तै कोरोना भयो, दुनियाँमा हवाई उडान सबै बन्द भइहाले। अब फेरि त्यसलाई पुनर्जागृत गर्नुपर्छ भन्ने मलाई लाग्छ। गएको केही महिना अगाडि मात्रै हाम्रो परराष्ट्र मन्त्री तत्कालीन एनपी साउजीको उपस्थितिमा 2 देशका प्रतिनिधिहरूले ट्रेड एग्रिमेन्ट पनि गर्नुभएको छ। त्यसो हुँदा अब अस्ट्रेलिया र नेपालको बिचको चाहिँ नि कनेक्टिभिटीको आवश्यकता छ। तपाईँले भनेको जेन्युन कुरा हो, त त्यो एउटा प्रतिनिधि सभाको सदस्यको रूपमा, त्यहाँको राजनीतिक दलको प्रतिनिधिको रूपमा, र अहिले सरकारको समेत नेतृत्व गरेको पार्टीको प्रतिनिधिको रूपमा यसलाई मैले एकदमै सकारात्मक ढङ्गले लिन्छु र सम्बन्धित निकायमा ध्यान आकर्षण पनि मैले गर्छु।
भनेपछि अस्ट्रेलियामा बस्ने नेपालीहरूले चाँडै नेपालकै प्लेनबाट चढेर जान पाइन्छ भन्ने सपना देख्न त पाइयो।
नेपालको अथवा अस्ट्रेलियन जहाज भनौँ न, नेपालकै अहिले हामी ग्यारेन्टी गर्न सक्दैनौँ किनभने हामीसँग त्यो तहको लामो उडानमा जाने जहाजको सङ्ख्या कम छ। अस्ट्रेलियन जहाजहरू नै गयो भने पनि त हाम्रो लागि एउटा सुखदै कुरा
हो। सिधै हवाई सम्पर्क हो,
सिधै हवाई सम्पर्क हो।
अब अलिकति तपाईँको भ्रमणको, अस्ट्रेलियाको अहिलेको भ्रमणको कुरा जोडौँ, होइन, अहिलेको अस्ट्रेलियाको भ्रमण चाहिँ खासमा चाहिँ के को र किन कसरी आइपुग्नु?
म चाहिँ खास यो एडिलेटमा गएर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको साधारण सभा को कार्यक्रमको सिलसिलामा आएको हुँ र त्यहाँ केही प्रवचन कार्यक्रम पनि थियो। म लगायत विभिन्न दलको साथीहरूलाई पनि निमन्त्रणा गर्नुभएको थियो, तर अरू कतिपय साथीहरू भिसा प्रोसेस ढिलो भयो के भयो आउन सक्नु भएन। म र हाम्रो चाहिँ पत्रकार अमित ढकालजीको उपस्थिति थियो। मेरो खास कार्यक्रमको सिलसिला त्यही नै हो, त्यही कार्यक्रममा भाग लिनको निम्ति नै म यहाँसम्म आएको हुँ। त्यो 20 थियो, सेप्टेम्बर 20 थियो, 2021 थियो भनौँ, 2021। त्यसपछि म चाहिँ अस्ट्रेलियाको विभिन्न सहरमा रहनुभएका नेपालीहरूसँग भेटघाट गर्ने क्रममा सिडनीमा पनि केही भेटघाट कार्यक्रमहरू भए। त्यहाँको नेपाली समुदायसँग बसेर हामीले छलफल गऱ्यौँ, नेपाली समुदायले के समस्या भोगिरहेका छ, यहाँ बस्ने नेपालीहरूले नेपालमा के गर्न सक्नुहुन्छ, यहाँको विकास, यहाँको सिप, यहाँको नलेज कसरी त्यहाँ ट्रान्सफर गर्न सकिन्छ, त्यस विषयमा पनि हामीले केही छलफल गऱ्यौँ। अब केही त्यहाँ साइट सिनहरू पनि हुने नै भए। त्यसपछि मैले क्यानबेरामा पनि गएँ र त्यहाँ नेपाली दूतावासमा गएँ। अहिले हाम्रो राजदूत त खाली छ, आउनुहुन्छ, छिटै आउनुहुन्छ,
नियुक्त भइसक्नु भयो,
नियुक्त सिफारिस भइसक्नु भएको छ। अब त्यसको संसदीय सुनवाईको प्रक्रियामा उहाँको छ, अब छिटै नै आउनु होला, सम्भवतः 1-1.5 नयाँ राजदूत पनि आउनुहुन्छ। त्यहाँ अहिले कर्मचारी साथीहरूले नै त्यो चलाइरहनु भएको छ, उहाँहरूसँग भेटेँ, उहाँहरूका कुराहरू पनि सुने। त्यसपछि मेलबर्नमा पनि नेपाली कम्युनिटीसँग मैले कार्यक्रममा भाग लिएँ। यहाँको कन्सुलेट हुनुहुन्छ हाम्रो गौलीजी, उहाँले पनि भेटघाट कार्यक्रम राख्नुभयो। अनि सबै ठाउँको कुराहरू बुझ्दाखेरि खास गरी कन्सुलेट अफिसको चासो के छ भने, अब अस्ट्रेलिया ठुलो देश हो भौगोलिक हिसाबले, यसको ठुलो एरिया छ। पर्थदेखि सिडनी क्यानबेरा आउन 4-5 घन्टाको फ्लाइट गर्नुपर्छ, खर्च पनि बढी हुन्छ, होइन। अब मेलबर्नबाट पनि क्यानबेरा जानु पर्यो, सिडनीबाट पनि जानु पर्यो, एडिलेडबाट पनि जानु पर्यो, होइन विभिन्न ठाउँबाट जानु पर्यो। नेपालीहरूको सङ्ख्या त ठाउँ ठाउँ छ, त्यसो उनीहरू कन्सुलेट साथीहरूको चासो कन्सुलेट अफिसबाटै यो पासपोर्ट रिन्यू गर्ने व्यवस्था मिलाउन पाए हुन्थ्यो, खर्च पनि कम हुन्छ, त्यसमा धेरै कुरा केही छैन, एउटा चाहिँ अब त्यो बायोमेट्रिक मेसिन भएदेखि पुगिहाल्थ्यो भन्ने उहाँहरूको कुरा छ, हामी त्यो सेवा दिन सक्छौँ भन्ने उहाँहरूले भन्नुभएको छ। यो आम नेपाली समुदायकै समस्या छ, त्यो कुरा चाहिँ उहाँहरूले ध्यान आकर्षण गर्नुभएको छ। मैले सम्बन्धित मन्त्रालयको परराष्ट्र मन्त्रालयको ध्यान आकर्षण मैले गर्छु भनेको छु उहाँहरूलाई, म गर्छु पनि गर उहाँहरूलाई ध्यान आकर्षण गर्छु। यो समस्या युएसएमा पनि छ, अमेरिकामा पनि छ, अन्य देशहरूमा पनि छ, अलिक ठुला देशहरूमा, भौगोलिक हिसाबले ठुला देशहरूमा यो समस्या छ। कन्सुलेट अफिसरलाई हामीले त्यो अधिकार दिउँ भने नेपालीहरूले सहज ढङ्गले त्यो पाउनेछन्, र अब कन्सुलेट अफिसले भिसा इस्यु गर्न पाइहाल्छ, अरू कतिपय काम गर्न पाइहाल्छ।
यो यहाँको मात्र समस्या भएन त तपाईँले भनिहाल्नु भयो, होइन त्यो त अलिकति नीति तहबाटै मिलाएर लैजानु पर्ने, किनभने यो त अवैधानिक पनि भयो नि त।
यो चाहिँ क्याबिनेटले निर्णय गर्नुपर्छ, कुनै परराष्ट्र मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन, तर परराष्ट्र मन्त्रालयले यसको प्रस्ताव चाहिँ मन्त्री परिषदमा लानुपर्छ। त्यसो हुँदा पहिले त परराष्ट्र मन्त्रीजी यसमा तयार हुनुपर्छ, तयार हुनु पनि हुन्छ किनभने यो आवश्यकता हो। हिजो पो हामी अस्ट्रेलियामा नेपाली थोरै थियौँ, त्यति ठुलो समस्या ठानिएन, 2.5-3 लाख नेपाली भएको ठाउँमा पक्कै पनि कतिका पासपोर्ट रिन्यू त हरेक दिन कतिवटा पासपोर्ट रिन्यू गर्नुपर्छ, होइन त्यो समस्या छ। उहाँहरूको घर परिवारका मान्छे यताबाट नेपाल जाने, नेपालबाट यहाँ आउने, त्यो हुन्छ। त्यसो हुनाले नेपालीहरूलाई सहज ढङ्गले सेवा दिन त हाम्रा अफिसहरू राखेका हुन् नि हामीले, चाहे त्यो एम्बेसी होस् चाहे त्यो कन्सुलेट अफिस होस्, त्यो आवश्यकता छ, हामी त्यसको ध्यान आकर्षण गर्छौँ। तर मैले अघि भन्दै थिएँ, विशेष गरी यो अस्ट्रेलिया चाहिँ हाम्रो लागि एउटा शैक्षिक हब जस्तो भएको छ। अघिल्लो पटकमा आउँदा पनि यहाँको अस्ट्रेलियन गभर्मेन्टको उच्च तहको मानिसहरूको भनाइ के थियो भने नेपाल चाहिँ अस्ट्रेलियामा विद्यार्थी पठाउने तेस्रो ठुलो देश सङ्ख्यात्मक हिसाबले, चिन, भारत, त्यसपछि थर्डमा हामी थियौँ। अब अहिले के छ एक्ज्याक्ट मैले बुझ्न पाएको छैन, तर लगभग हामी त्यो अवस्थामा छौँ,
शीर्ष पाँचमै
छौँ। भनेपछि यति ठुलो सङ्ख्यामा हामी यहाँ छौँ, एउटा एजुकेसन हबको रूपमा छ। यहाँको अस्ट्रेलियाको आर्थिक क्रियाकलापमा नेपाली विद्यार्थीहरूको भूमिका निकै नै उल्लेख्य छ। त्यसो हुँदा अब यहाँको एजुकेसन र हाम्रो एजुकेसनको बिचमा कसरी चाहिँ जोड्न सकिन्छ त्यो कुरा पनि हामीले खोजौँ भनेर मैले यहाँ साथीहरूलाई भनेको छु जो त्यो यो फिल्डमा काम गर्दै हुनुहुन्छ। अब यहाँका कलेजहरू नै यहाँकै कोर्स पढाउने गरी नेपालमा पनि राख्न सकिन्छ कि होइन, नेपालको कुनै युनिभर्सिटीबाट त्यसलाई चाहिँ एफिलिएसन दिन सकिन्छ कि होइन, त्यसो हुँदा यहाँ आउने भन्दा वहीँ पढ्यो भने यहाँको एजुकेसन नेपालमा बसेर पढ्यो भने नेपाली विद्यार्थीहरूलाई सस्तो पनि हुन्छ होइन। त्यो त्यो अभ्यास अन्यत्र पनि हामीले गरेका छौँ, खास गरी केही ब्रिटिस कलेजहरूलाई हामीले सम्बन्धन दिएका छौँ नेपालले, त्यसो हुँदा त्यो अभ्यास पनि गर्न सकिन्छ कि भनेर पनि मैले यहाँको नेपाली साथीहरूलाई जो यो काममा संलग्न हुनुहुन्छ उहाँहरूलाई भनेको छु। अर्को कस्तो रहेछ भने अस्ट्रेलिया र हाम्रो बिचमा व्यापार ट्रेड चाहिँ एकदमै सानो छ। साथीहरूको भनाइअनुसार नेपालबाट वर्षमा त्यस्तै 5-7 करोडभन्दा बढीको सामान आउँदैन अस्ट्रेलियामा, त्यो भनेको एकदमै कम सङ्ख्या भयो होइन, कम उसको भनौँ न मूल्यको हिसाबले। अनि अस्ट्रेलियाबाट नेपाल पनि त्यति ठुलो भोलममा व्यापार छैन, भनेपछि यो दुई देशको व्यापारलाई पनि कसरी बढाउन सकिन्छ त भनेर हेर्दा अस्ट्रेलियामा नेपाली वस्तुहरू के ल्याउँदा चाहिँ बजार छ त भनेर हेर्दा चियाको हुनसक्छ, कफीको हुनसक्छ, गलैँचा कार्पेटहरूको हुनसक्छ, ह्यान्डिक्राफ्टको हुनसक्छ। एउटा नेपालीको स्टोर घुम्न गएको थिएँ, चाउचाउको ठुलो होइन स्टोर नै राख्नु भएको छ भने चाहिँ चाउचाउ पनि यहाँ चाहिँ एउटा मार्केट रहेछ होइन, दाल नेपाली चामलको पनि यहाँ व्यापार भइरहेको छ, त्यसलाई अझै भोलम बढाउन सकिन्छ कि। अनि अरू नेपाली जडीबुटीहरू चाहिँ अलैँची लगायतको जडीबुटीहरू पनि यहाँ चाहिँ त्यसको पनि मार्केट हुनसक्छ। त्यहाँदेखि मैले चाहिँ खास गरी एम्बेसीलाई कन्सुलेट अफिसहरूलाई के भनेको छु भने अब यस्तो खोज्नुहोस्, अब हाम्रो डिप्लोमेसी चाहिँ नि इकोनोमिक डिप्लोमेसीतिर जानु पऱ्यो होइन, पोलिटिकल डिप्लोमेसीले मात्रै हुँदैन, अब इकोनोमिक डिप्लोमेसीतिर जानु पऱ्यो। यहाँको इन्भेस्टरहरू केमा लगानी गर्न चाहन्छन् नेपालमा, नेपालको बारेमा यहाँ बताइदिनु पऱ्यो। नेपालमा हाइड्रोमा गर्न सक्छन् कि हस्पिटालिटी बिजनेसमा गर्न सक्छन् कि अरू केमा उहाँहरूले लगानी गर्न सक्नुहुन्छ किनभने नेपाललाई अब लगानी चाहिएको छ होइन दुईवटा बाटोबाट एउटा चाहिँ अस्ट्रेलियाका अस्ट्रेलियन गभर्मेन्टबाट पनि लगानी लान सकिने भयो अस्ट्रेलियाका हाई लेभल अब व्यापारी पुँजीपतिहरूबाट पनि लान सकिने भयो कम्पनीहरूबाट पनि लान सकिने भयो तेस्रो चाहिँ अस्ट्रेलियामा बस्ने नेपालीहरू पनि त अब हिजो पढ्न आयो होला नि एउटा सानो कोठा लिएर बस्यो होला नि होइन कुनै श्रम गरे होला नि तर अब अहिले अस्ट्रेलियामा लाखौँ नेपालीहरू चाहिँ आफ्नै घरमा बसिरहेका छन् होइन आफ्नै बिजनेस गरिरहेका छन् भने नेपालीहरू पनि इकोनोमिकल्ली बलियो भयो नि त अब अस्ट्रेलियामा
रिटर्न पोलिसी राम्रो छैन भन्ने फेरि नेपालीहरूको छुट्टै गुनासो हुन्छ नि त गएर इन्भेस्टमेन्ट त गर्यो तर रिटर्नै ल्याएर अब पाइँदैन नेपाल
हो त्यस्तो केही कुराहरू मलाई भन्नुभएको छ त्यो सही कुरा पनि हो अब त्यसमा तपाईँले पनि
नेपालबाटै पैसा पठाउँदाखेरि पनि धेरै पैसा हुनेबाट कारोबार भइरहेको भन्ने कुराहरू सुनिन्छ अब तथ्याङ्क त छैन होइन एकिन तथ्याङ्क त अब छैन अब सायद नेपालले पनि गरिसकेको छैन होला अब अस्ट्रेलियाबाट कति पैसा आइरहेको छ तर कुन माध्यमबाट आइरहेको छ भनेर नहेरेको पनि हुनसक्छ नेपाल सरकारले पनि तर यो एउटा ठुलो समस्या जस्तै देखिन्छ होइन अब यो त मैले गएर लगानी गर्छु अथवा भनौँ न कसैले गएर लगानी गर्छ भने त त्यो पैसा मैले इन्भेस्ट गरेको पैसा मैले फिर्ता ल्याउन सक्दिनँ भने त किन लगानी गर्ने
हो त्यो कुरा आएको छ र त्यसको सम्बोधन कहाँबाट हुन्छ भने हामी गैर आवासीय नागरिकताको अन्तिम निष्कर्षमा पुग्दैछौँ संविधानमा त्यो व्यवस्था छ कानुन पनि हामीले बनायौँ तर त्यो कानुनसँग बाजिने अन्य कतिपय पक्षहरू छन् होइन मालपोतमा पनि त्यसलाई सच्याउनु पर्यो जग्गा किनबेचमा पनि त्यसलाई सच्याउनु पर्यो भिसा प्रोसेसमा पनि त्यसलाई सच्याउनु पर्यो यहाँले भने जस्तै लगानी गर्ने कुरामा पनि त्यसलाई सच्याउनु पर्यो होइन अनि लगानीको नाफा ल्याउन पाउने कुरामा पनि सच्याउनु पर्यो यी तमाम कुराहरू छन् लगानीको सन्दर्भमा पनि त अरू विषयमा पनि त्यसको लागि गृह मन्त्रालयले हालै एउटा कार्यदल बनाएको छ त्यो कार्यदललाई 3 हप्ताको समय दिएको छ त्यो 3 हप्ताभित्र उहाँहरूले गैर आवासीय नेपाली नागरिकलाई व्यवस्थापन गर्ने सम्बन्धमा रिपोर्ट दिनुहुन्छ र त्यो रिपोर्ट क्याबिनेटमा जान्छ र क्याबिनेटले त्यसलाई अगाडि बढाउने भन्ने प्रधानमन्त्रीजीको भनाइ छ भनेर मैले सुनेको छु बुझेको छु त्यो आइसकेपछि यहाँले भनेको केही समस्याहरू हल हुन्छ होला भन्ने मैले ठान्छु अर्को चाहिँ अब ब्याङ्किङ च्यानलबाट पैसाहरू आउने जाने कुरा कम भइरहेका छ हुन्डी जस्ता कारोबारहरू भएका छन् त्यसले के भयो भने कति पैसा जाँदैछ कति पैसा आउँदैछ भन्ने पनि स्पष्ट भएन अर्को चाहिँ दुवै देशले पाउने राजस्व पनि गुमिरहेका छ होइन त्यस ब्याङ्किङ च्यानलमा जाँदा अस्ट्रेलियाको सरकारले पनि केही राजस्व त्यसबाट लिन्थ्यो नेपाल सरकारले पनि केही लिन्थ्यो भनेपछि अस्ट्रेलियाबाट मात्रै वर्षको झनै झनै 10-15 अरबभन्दा बढीको राजस्व गुमेको छ भन्ने मैले सुनेको छु होइन त्यसो हुँदा यसलाई ब्याङ्किङ च्यानलबाटै अझै मजाले गर्ने त्यसको निम्ति बरु पैसा पठाउने ल्याउनेहरूलाई इन्सेन्टिभहरू दिन सकिन्छ कि ब्याङ्किङ च्यानलबाट होइन कतिपय क्यासब्याक गर्न सकिन्छ कि होइन यस्ता उपाय निकाल्नुपर्छ राष्ट्र ब्याङ्कसँग बसेर हामी यो विषयमा पनि छलफल गर्छौँ
युथ कन्क्लेभमा जुन एडिलेडमा प्रोग्राममा आउने भनेर भन्नुभयो नि त होइन अब त्यहाँ तपाईँले सुन्नु पनि भयो होला युथहरूका समस्या के कस्तो छ भनेर होइन एउटा तथ्याङ्क हेर्ने हो भने चाहिँ अस्ट्रेलियामा अब पछिल्लो तथ्याङ्क अनुसार चाहिँ 1,33,000 हाराहारीमा नेपालीहरू रहेका छन् त्यसमध्ये 20-34 वर्ष उमेर समूहका युवा होइन एकदम फुटफुल युवाहरू चाहिँ 65% छन् रे अस्ट्रेलियामा अस्ट्रेलिया सरकारको तथ्याङ्क अनुसार यो चाहिँ होइन जस्तो अब युवाहरूको समस्या के उनीहरूको रिटर्न गराउन कसरी सक्छ गभर्मेन्टले अब कसरी के आधारमा विश्वास गर्ने सरकारलाई पहिला चाहिँ उनीहरूको समस्या के रहेछ त्यो बुझौँ न
विदेशमा आउने नेपालीहरू एउटै कारणले मात्रै आएका छैनन् कतिपयले एकदमै दुःख पायौँ नेपालमा अवसर भएन त्यसकारण आयौँ पनि भनेका छन् यसमा केही सत्यता छ तर 100% सत्यता यसमा छैन नेपालमा अवसर हुँदै नभएको होइन जस्तो भनौँ न बाहिर विदेशमा आउने मानिसहरूले अब मध्यपूर्वमा मलेसियामा काम गर्न जाने मान्छेहरूले ठुलो खर्च गरेर जाँदैनन् उनीहरूले सामान्यतया एकदमै थोरै पैसा मात्रै त्यो प्रोसेसमा खर्च गर्ने हुन् तर यतातिर आउने विकसित मुलुकमा आउने मानिसहरूले ठुलो पैसा खर्च गरेर आउँछन् आफै पनि यदि त्यो पैसा नेपालमै लगानी गर्ने हो भने पनि सम्मानजनक उपलब्धि उहाँहरूले पाउनुहुन्छ अब अहिलेको माइग्रेसनको ट्रेन्ड चाहिँ भनौँ न, अब गरिब मुलुकबाट सम्पन्न मुलुकमा जाने मात्रै माइग्रेसनको ट्रेन्ड छ त भन्दा हेर्दा छैन। जस्तो अस्ट्रेलियामा कहाँबाट आछन्, ब्रिटिसबाट पनि माइग्रेन्टहरू छन् होइन, ब्रिटिस त गरिब मुलुक त होइन बेलायत त, तर त्यहाँबाट पनि ठुलो सङ्ख्यामा यहाँ माइग्रेसन छ होइन, अन्यत्र ठाउँबाट पनि छ। भनेपछि सम्पन्न ठाउँबाट पनि सम्पन्न ठाउँमा माइग्रेसनको ट्रेन्ड छ, अलिकति विपन्न ठाउँबाट सम्पन्न ठाउँमा पनि माइग्रेसनको ट्रेन्ड छ। नेपालमा अर्को पनि ट्रेन्ड के छ भने, पल्लो घरको भाइ पल्लो घरको बहिनी जहाज चढेर उडेर गइहाले, त किन यहाँ बसिरहेका छस् भनेर चाहिँ त्यो समाजले अलिकति त्यसरी भनिदिँदा उसले पनि जुनसुकै उपाय लगाएर भने विदेश जानुपर्ने रहेछ भन्ने खालको एउटा ट्रेन्ड पनि त्यो देखिन्छ होइन। एउटा निश्चित समयसम्म नेपालबाट बाहिर माइग्रेसन हुने ट्रेन्ड हुन्छ नै, तर मैले यो तथ्याङ्क खास गरेर डेमोग्राफीको अध्ययन गर्दा के देखिन्छ भने, फेरि अब खास एउटा पोइन्टमा आएपछि त्यो फर्किने ट्रेन्ड पनि त्यस्तै हुन्छ भन्ने नै लाग्छ मलाई।
के आधारमा विश्वास गर्नुहुन्छ कि अहिले आएका मान्छेहरू फर्किन्छन् भनेर चाहिँ?
फर्किन्छन्, किनभने उहाँहरूले जुन ज्ञान सिप पुँजी कमाउनु भएको छ, प्राप्त गर्नुभएको छ, उहाँहरूको चाहना के हुन्छ भने आफ्नै मातृभूमिमा आफू जन्मेको ठाउँमा त्यो कुराको उपयोग हुन पाए हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि केही नीतिहरू बदल्छ
होइन, त्यो चाहना हुनलाई त आफू चाहना त हुन्छ होला होइन, सायद हरेक नेपालीलाई हुनसक्छ आफ्नो मातृभूमिमा गएर गरौँ भन्ने, तर त्यो चाहनालाई आफू विश्वस्त हुन सक्ने आधार चाहिँ कसरी?
त्यो आधार चाहिँ सरकारले बनाउनुपर्छ, राज्यले बनाउनुपर्छ, हामी बनाउँछौँ। किनभने हिजोभन्दा आज लगानीका निम्ति अनुकूल कानुनहरू बनाइएका छन्, कानुनी हडलहरू धेरै नै हामीले सुधार गरिसकेका छौँ। हिजो तल गाउँ गाउँमा लगानी गर्न जाने मान्छेहरूलाई जसरी तल अलिकति असुरक्षाको वातावरण थियो, आज त्यो अवस्थामा धेरै सुधार भएको छ। लगानीप्रति सुरक्षा दिनुपर्छ भन्ने राज्यको नीति छ, त्यो सुरक्षाको हामीले कुरा गरेका छौँ। खालि फिजिकल सुरक्षा मात्रै होइन कि पुँजीको सुरक्षा पनि त गर्नु पऱ्यो हामीले, भने चाहिँ त्यो पनि कुरा हुन्छ। अर्को, नेपालमा बिस्तारै अब सार्वजनिक क्षेत्रहरू बलियो हुँदैछन्, शिक्षा स्वास्थ्य अब ट्रान्सपोर्टेसन लगायतका कुराहरू बलियो हुँदैछन्, त्यसले बाहिर आएका मानिसहरूलाई फर्काउने एउटा वातावरण हुन्छ होइन। अब यहाँ जति घन्टा काम गर्नुहुन्छ त्यसले एउटा तनाव पनि छ, मैले यहाँ देखिरहेको छु, अस्ट्रेलियामा सुनिरहेको छु, दर्जनौँ मानिसहरू यहाँ आएर आत्महत्या गरेका छन् होइन, किन गरे त भनेपछि खुसी छैन, मन खुसी छैन नि, मन खुसी छैन। मलाई लाग्छ कि थोरै कमाए पनि खुसी साथ नेपालमा बस्न सक्छ, त्यसरी भोलि मान्छे त्यता त्यो पनि हेर्छ, ह्याप्पिनेसको इन्डेक्सको हिसाबले पनि हेर्छ होला होइन।
जस्तो कि अब नेपालमा अस्ट्रेलियामा बसिरहेको तर नेपाली नागरिकप्रति चाहिँ नेपाल सरकारको दायित्व हुन्छ कि हुँदैन त?
हुन्छ, त्यस कारणले नै हामीले गैर आवासीय नागरिकता भनेका छौँ नि होइन।
किनभने विद्यार्थी त त्योभित्र समेटिँदैनन् नि त, फेरि गैर आवासीय नेपाली नागरिकता त उनीहरूको उनीहरूको आफ्नै दायरा उनीहरूको आफ्नै पोलिसी छ के, त्योभित्र नपर्ने मान्छेहरू पर्ने भन्दा धेरै छन् हुनुहुन्छ। त्यही भएर अहिले एनआरएनएले चाहिँ स्टुडेन्ट एउटा काउन्सिल भनेर पनि गठन गर्यो होइन, किनभने धेरै बाहिर हुने भयो भनेर। जस्तो त्यो एनआरएनएभित्र नपर्नेहरूलाई चाहिँ कसरी समेट्ने त फेरि?
जुन देशमा हामी गएका छौँ त्यहाँको कानुनी पक्षलाई सम्मान गर्दै हामी बस्ने हो,
किनभने भनेको त्यो परिपूरकको रूपमा लिन त सकिँदैन नि त, एनआरएनएलाई त नेपाल सरकारको परिपूरकको रूपमा लिन त सकिँदैन।
त्यस कारणले हाम्रा चाहिँ नेपाल सरकारका अफिसियल जुन एजेन्सीहरू छन्, एम्बेसी छ, कन्सुलेटहरू हुनुहुन्छ, उहाँहरूले विद्यार्थीका यस्ता समस्या हेर्नुपर्छ होइन, कुनै कलेजले ठगिरहेको छ कि, कुनै कलेजमा त राम्रो पढाइ भइरहेको छैन कि, कुनै कलेजले चाहिँ यो प्रमिस गरेको थियो त्यो अनुसारको बाचा पुरा गरेको छैन कि, अथवा कलेजमा पढिसकेपछि जबको कुराहरू छन् कि, यी तमाम कुराहरू, किनभने नेपाल र यहाँको बिचमा पुलको काम गर्छ नि त हाम्रो एजेन्सीहरूले, त्यो गर्नुपर्छ। कतिपय अब यहाँको सरकारसँग अपिल गर्ने, उनीहरूको अधिकारको बारेमा लड दिने त्यो काम पनि हाम्रो चाहिँ एजेन्सीहरूले गर्नुपर्छ, नेपाली एजेन्सीहरूले गर्नुपर्छ। त्यो विद्यार्थीहरूप्रति पनि हाम्रो जवाफदेहिता छ, यहीँ आएर यहाँको नागरिकता लिएकाहरूप्रति पनि हाम्रो जवाफदेहिता छ होइन। सबभन्दा धेरै जवाफदेही त जो नेपाली नागरिक नै छन्, अहिले पनि छन्, स्टिल उनीहरू नागरिक नै छन्, अरू कुनै देशको नागरिकता लिएको छैन, उहाँहरूप्रतिको जवाफदेही हाम्रो पहिलो नै हुन्छ होइन। तर सँगसँगै हिजो नेपाली नागरिक थियो, आज चाहिँ उसले कुनै देशको नागरिकता लियो, त्यो भोलि गएर आवासीय नेपाली नागरिक पनि हुनसक्छ अथवा नहुनसक्छ, नलिन पनि सक्छ नि त। तर त्यसप्रति पनि नेपाल सरकारको जवाफदेही त चाहिँ हुन्छ, नहुने होइन, किनभने उहाँहरू पनि नेपाली भाषी हो, नेपाली कल्चरबाट आउनुभएको हो, नेपाली नागरिकसँग उहाँहरूको चाहिँ नि वैवाहिक नाता होला, सम्बन्ध होला, नेपाल सरकारसँग उहाँहरूको सम्बन्ध होला, त्यसो हुँदा उहाँहरूसँग पनि हाम्रो जवाफदेही त हुन्छ।
अन्त्यमा चाहिँ आफूलाई भन्न मन लागेको त्यस्तो केही छ, मैले सोध्न छुटाएँ होइन, यो कुरा चाहिँ मैले अस्ट्रेलियामा यस्तो भयो यो भन्ने आफ्नो त्यस्तो एक्सपिरियन्स अथवा केही
होइन? यो एउटा सम्पन्न मुलुक हो, सम्पन्न मुलुक हुनुको नाताले यहाँबाट हामीले विकासको मोडलहरू सिक्नुपर्छ। अस्ट्रेलिया अर्को एउटा मल्टिकल्चरल मुलुक पनि हो, विभिन्न कारणले, माइग्रेसनको कारणले, अरू थुप्रै कारणले मल्टिकल्चरल मुलुक हो। एउटा मल्टिकल्चर भएको ठाउँमा कसरी एकअर्काको बिचमा मिलेर बस्ने त्यो कुरा पनि हामीले हेर्नुपर्छ। मैले यहाँ सुने यहाँ चाहिँ बहुसांस्कृतिक मन्त्री नै हुँदो रहेछ, होइन, मन्त्रालय नै हुँदो रहेछ, त्यसलाई निकै प्रेस्टिजियस मन्त्रालय मानिँदो रहेछ। भनेपछि हामी पनि एउटा बहुभाषिक बहुसांस्कृतिक मुलुक हौँ, हामीसँग मल्टिकल्चर नै छ, त्यसो हुँदा यहाँबाट त्यो हामीले सिक्नु पर्ला, अथवा हाम्रो अनुभवबाट उहाँहरूले पनि सिक्नु पर्ला, होइन, मल्टिकल्चर खुवाए उहाँहरूले पनि सिक्नु पर्ला। अर्को अब चाहिँ मान्छेका अधिकारप्रति, ह्युमन राइट्सप्रति, अथवा चाहिँ कुनै पनि कारणले मानव जातिको बिचमा भेदभाव नहोस् भन्ने कुरामा अस्ट्रेलियामा त्यसको सचेतनता छ, चाहे त्यो लैङ्गिक हिसाबले होस्, चाहे त्यो वर्णको हिसाबले होस्, चाहे त्यो जातको हिसाबले होस्, चाहे धर्मको हिसाबले होस्, त्यो हुँदैन नै। नेपाल पनि एउटा यस हिसाबले भन्ने हो भने राम्रो एउटा नमुना मुलुकको भन्छु मैले, होइन, उहाँहरूबाट हामीले सिक्छौँ, हामीबाट उहाँहरूले सिक्नुहुन्छ, यिनै कुराहरू गर्दै अगाडि बढ्ने हो।
हजुरको अमूल्य समयको लागि तपाईँलाई पनि
हस् धन्यवाद एकदमै।
एसपीएस नेपालीको यो श्रृङ्खलामा नेकपा एमालेका संघीय सांसद योगेश भट्टराईसँग कुराकानी गर्दै हुनुहुन्थ्यो सहकर्मी सपना फुयालले, र मेरो नाम हो सुनिता पोखरेल। हामी तपाईंलाई जानकारी दिन चाहन्छौं कि यो कुराकानी नेपालमा केही दिन अघि आएको बाढ़ीभन्दा अगाडि रेकर्ड भएको हुनाले यो अन्तर्वार्तामा हामीले भट्टराईसँग उक्त विषयमा कुराकानी गरेका छैनौं, र श्रोताहरूलाई हामी यो पनि जानकारी दिन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्। यी जस्तै अन्य सामग्रीहरूका लागि हाम्रो वेब पेज sbs.com.au/nepalima जानुहोस्, वा हाम्रा सोशल मीडिया च्यानलहरू फेसबुक र एक्समा @sbsnepali र युट्युबमा @sbssouthasianलाई क्रमशः लाइक, फलो र सब्सक्राइब गर्नुहोस्। अनि हाम्रा थप प्रस्तुतिहरू एसबीएस अडियो एप मार्फत पनि सुन्न सकिन्छ। तपाईँले एप स्टोर वा गुगल प्लेबाट यो एप निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ, वा तपाईँले पडकास्ट सुन्ने सबै प्लेटफर्महरूमा पनि हामी उपलब्ध छौं। एसपीएस नेपाली पडकास्ट भनेर अनलाइनमा खोज्नुहोस्।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepalima जानुहोस्, वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस्, वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।